دنیا پہ نظر ڈالیں اور دیکھیں کہ یہ دنیا کیسی ہے. ستاروں کو دیکھیں ذرا, ٹیڑھے میڑھے ہوتے, بکھرے ہوئے ہوتے, کیسے لگتے ہیں, آرگنائز ہے نا. حتیٰ کہ ایک درخت پہ جو پتے اور پھول آتے ہیں وہ بھی کتنے سجے ہوتے ہیں. تو کیا جب ہم اللہ کی دنیا میں اتنی خوبصورتی دیکھتے ہیں تو اس کے دین میں خوبصورتی نہیں ہوگی؟ شریعت بھی بڑی خوبصورت ہے, سجی ہوئی شریعت ہے ہماری. تو ہم سم ٹائم اپنی عادت کے مطابق اور اس کو بہت کیجول لینے کے لیے کرتے کیا ہے کہ اللہ کے دین کے لیے جب نکلتے ہیں یا کوئی کام کرتے ہیں تو اس میں وہ خوبصورتی نہیں رکھتے, اور جب وہ نہیں ہوتی نا تو پھر روحانیت نہیں آتی, فرشتے نہیں آتے. تو انشاءاللہ تعالی آج ہم نے ویسے بھی اللہ کے پسندیدہ بندے بننا ہے. کتنے لوگ ہیں جو چاہتے ہیں کہ ہم اللہ تعالیٰ کے پسندیدہ بنے؟ سبھی چاہتے ہیں ماشاءاللہ. تو پہلے ہی سب کے لیے دعا کروں گی. آپ ماشاءاللہ اتنے پیارے چہروں سے لگ رہا ہے کہ آپ اللہ تعالیٰ سے بہت محبت کرتے ہیں, لیکن یہ ہے کہ انشاءاللہ تعالیٰ ہم سب نے اللہ تعالیٰ کے رضا لے کام کرنے. تو بچے چھوٹے اس کمرے میں دے دیں, ایرم بے شک سنبھال لیں گی, کوئی ایک بھی بالکل دے دیجیے. جی بچی ہے, کیونکہ جب بھی کسی چیز کا انتظام کیا ہوتا ہے تو فائدہ ہوگا. بچہ گود میں ہوتا ہے پڑھنے کو دل بھی نہیں کرتا. جی خود ہی لے جائیں گی. آپ سسٹر بیٹھے رہیں. مجھے سب سے زیادہ خوشی بچوں والی ماؤں کو دیکھ کے ہوتی ہے کہ دیکھیں لوگ تو اتنا جلدی ادھر کر دیتے ہیں, نہیں ہمارے بچے ہیں ہم نہیں آ سکتے. تو بچوں والی ماؤں کا بھی تو حق ہے نا کہ کبھی کبھی ہم ان کو فری ہینڈ دیں. ٹھیک ہے, تو ان شاء اللہ تعالیٰ ہم شروع کریں گے اور اللہ سبحانہ تعالیٰ سے دعا کریں گے کہ آج ہم جتنی بھی اچھی باتیں سیکھیں وہ سب ہمارے کردار میں آ جائیں ان شاء اللہ تعالیٰ. ایک دفعہ ہم سورۃ فاتحہ کی تلاوت سن لیتے ہیں تاکہ ہم واقعی اپنے آپ کو محسوس کروائیں کہ ہم کس ذات کے لیے یہاں آئے ہیں اور وہ ذات ہم سے کتنا پیار کرتی ہے. یہ بچوں کے پاس پیچھے تو اس کمرے میں کرتے ہیں. ارم آپ کوشش کریں بچوں کو میکسیمم پچھلے روم میں لے جائیں, تو کیونکہ وہ بیچارے تو اپنے کام کریں گے نا, ہم نے ان کو تو نہیں اس طرح سے بٹھانا. تو آپ کہتے ہیں کہ قرآن پاک کی 10 مختلف قراءت ہیں, تو سورۃ الفاتحہ مختلف طرح سے پڑھی جاتی ہے, آپ کو سناتے ہیں.
بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين, الرحمن الرحيم, ملك يوم الدين, إياك نعبد وإياك نستعين, اهدنا الصراط المستقيم, صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
كتنا سكون ہے نا آواز میں. آپ دیکھیے کہ دوسروں کے کانوں پہ ہماری آواز پڑتی ہے نا. تو اللہ سے دعا کرتے ہیں کہ اللہ ہمیں ایسا بنا دے کہ ہم دوسروں کے لیے خوشی کا ذریعہ بنے. تو آئیے شروع کرتے ہیں آج کی بات. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. قال اللہ تبارک تعالی فی القرآن المجید بعد اعوذ باللہ من الشیطان الرجیم, ان اللہ اصطفى آدم ونوحا وآل ابراہیم وآل ابراہیم وآل عمران علی العالمین. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہم سب کو یہاں جمع ہونے کا موقع دیا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم آج کے اس وقت کا بہترین استعمال کریں اور کوئی ایسی بات سیکھ اور سکھا کر جائیں جس کا اثر ہماری آنے والی زندگی پہ رہے. سورۃ آل عمران کی آیت نمبر 33 میں نے آپ کے سامنے ابھی رکھی. اللہ سبحانہ تعالیٰ اس میں خود ہی فرماتے ہیں کہ بے شک اللہ تعالیٰ نے آدم, نوح, آل ابراہیم اور آل عمران کا انتخاب تمام جہانوں میں سے کر لیا. اس آیت کو پڑھتے ہوئے مجھے ہمیشہ رشک آتا ہے. अल्लाह ताला कहता है कि मैंने इन लोगों को चुन लिया, दे वर चोजन पीपल। दो अफराद हैं, आदम और नूह, और दो खानदान हैं, इब्राहिम का खानदान और आले इमरान, यानी इमरान अलैहिस्सलाम का खानदान जो कि हजरत ईसा अलैहिस्सलाम के नाना थे। तो इस आयत को पढ़ के मैं अक्सर सोचती हूँ कि आखिर कुछ ऐसे काम हैं कि अल्लाह मुझे भी चुन ले, और क्या ऐसे काम हैं कि अल्लाह हम सबको चुन ले, खानदानों को चुन ले। यकीनन होंगे। आज इंशाल्लाह हम अपनी इस नशिस्त में कुछ ऐसे काम देखेंगे जो अल्लाह को बहुत पसंद है। अल्लाह ताला ने हमें पैदा किया, उसने हमारे अंदर कुछ कमजोरियां भी रखी। हम एक अलग टॉपिक में तकरीबन 15 वो पॉइंट्स देख चुके कि जो इंसान के वीक पॉइंट्स हैं, इंसानी कमजोरियां, बशरी खताए हैं। आज इंशाल्लाह हम देखेंगे कि आखिर अल्लाह सुबहान तआला को क्या अच्छा लगता है। आप कहेंगे इससे फायदा क्या होगा? फायदा ये होगा कि हम अपने आप को बदलने की कोशिश करेंगे। अगर वो चीजें हमारे अंदर हैं तो अल्लाह का शुक्र अदा करके उनको बाकी रखना चाहेंगे, और अगर बुरी है, वो नहीं है, तो मेहनत करेंगे ना। थोड़ी सी मेहनत है ना, नफ्स है ना, इसको मोटा किया होता है इसको पतला कर लेंगे। असल सारा खेल जो है ना हमारे नफ्स का, एक वजूद वो है जो बाहर का मैं और आप एक दूसरे का देख रहे हैं, एक हमारा नफ्स है जो हमारे अंदर छुपा होता है, और इस नफ्स की एक आदत है, इसको जिस तरह सुधाएं सुध जाता है। अरबी जबान का एक शेर आप में से अक्सर लोगों ने जरूर उसका जिक्र सुना होगा। शायर कहता है कि नफ्स बच्चे जैसा होता है, अगर इसे मोहलत दोगे तो दूध की मोहब्बत पर जवान हो जाएगा, और अगर दूध छुड़ाओगे तो छोड़ देगा। क्या मतलब? दूध पीते बच्चे का दूध कभी माँ ने छुड़ाया हो? आप में से किसी का ये एक्सपीरियंस हो? 2 साल का होने के करीब बच्चा होता है तो अब माँ उसका दूध छुड़ाना चाहती है, अब छुड़ाना चाहती है, बच्चा छोड़ना नहीं चाहता, नींद नहीं आती, सोता नहीं रात को। अगर माँ कहे कि अब मैं इसका छुड़ा दूंगी, फिर वो जरा सा रोए, फिर उसके मुंह में दूध दे दे, वो फिर पीना शुरू हो जाएगा, फिर अगली दफा फिर कोशिश करेगी। जितना ढीला 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 उसका दूध छुड़ाएगी, बच्चा हर दफा रोएगा। जैसे अगर आपके किसी के बच्चे को हम कहेंगे लाए इसको बेबी सिटिंग में दे दे, एक दफा तो वो रोएगा, और माँ कहे नहीं 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 मैं नहीं इसको जाने देती बैठती हूँ, चलो मैं खुद छोड़ के आती हूँ, वो जितनी दफा माँ से जुदाई होगी वो रोएगा। तरीका क्या? एकदम ले लो, एक दफा रोएगा फिर चुप कर जाएगा। बात वाज है, हमारा नफ्स भी बिल्कुल ऐसे है। हम इसके ऊपर जितनी मेहनत करेंगे ना, जितना इसको सुधाएंगे, इंग्लिश में आप कहना है कि इसको टेम करेंगे, ये उतना जल्दी सुधर जाएगा। और अगर हमने इसको छोड़ दिया तो बिगड़े हुए बच्चे की तरह ये हमारे हाथ से निकल जाएगा, और ये हमें दिन में कई जगह शर्मिंदा करता करवाता है। इसलिए हम सब अगर रमजान की आमद से पहले, अब तो बिल्कुल रमजान के दरवाजे पर खड़े हैं ना, अल्लाह का अगर हुक्म हुआ तो कल रोजा होगा इंशाल्लाह। आप सोचें इस वक्त रोजा खुलने से तकरीबन 2-2.5 घंटे पहले क्या कैफियत होगी कल आपकी? बिल्कुल एक मुर्दगी सी छा जाती है ना ऐसे। अच्छा, कमजोरी तो होती है लेकिन मजा बहुत आता है। ऐसे लगता है कि हम बहुत लाइट वेटेड हो गए, हल्के हो गए। वो एक तो खाना ना खाने का वजन कम होना होता है ना, लेकिन एक गुनाहों के छूटने का भी वजन होता है, और दूसरा नफ्स पे काबू पाने का भी वजन होता है। तो हम बात कर रहे हैं अपने नफ्स की तरबियत की। जो बंदा अल्लाह से डरेगा वो अपनी तरबियत करेगा, जिसने अपनी तरबियत की उसको कुछ ना कुछ तो अपने ऊपर जुल्म या सख्ती करनी होगी। जुल्म इसलिए कहा कि कुछ लोग नफ्स को ऐसे पालते हैं जैसे कोई बिल्ली का बच्चा पालता है। जब नफ्स ने खाने को मांगा, झट से दे दिया, पीने को मांगा, मांग दिया, जो मांगा वो नहीं है, फौरन गाड़ी दौड़ाई जाके स्टोर में से लेके आए। आज हम अपने बच्चों को भी ऐसे ही पाल रहे हैं। इसीलिए अपील करें कि आजकल के बच्चों में सब्र कम है, तड़प जाते हैं जब उनकी पसंद की चीज ना हो, उनकी मर्जी से आप खिलाफ चीज करें तड़प जाते हैं। वजह क्या है कि माओ ने उनको इतना टेम किया, जो बच्चा मांगे, रात को आइसक्रीम चाहिए रात को गाड़ी निकलेगी, यहाँ जाना जाना है। बाद दफा बाप बेजार हो जाते हैं, बाद दफा बाप जो होते हैं वो बेचारे तंग आ जाते हैं, लेकिन बच्चों को हम सुधा उनकी बातें माननी पड़ती है हमें। बाद दफा हम शर्मिंदा होते हैं अपने बच्चों के हाथों दूसरों के सामने, क्योंकि तन्हाई में झुके उनको नहीं हमने तरबियत दी होती तो दूसरों के सामने शर्मिंदा होते हैं। बिल्कुल यही याद रखिए कि हमारा नफ्स एक बिगड़ा हुआ बच्चा, इसको सुधारना है तो कुछ करना पड़ेगा। اور اس سدھارنے کے لیے انسان کو سب سے پہلے اللہ کی آیتیں سننی پڑیں گی. یاد رکھیے قرآن بڑی خوبصورت تربیت کرتا ہے. اگر ہم واقعی اپنی تربیت کرنا چاہتے ہیں تو اس کے لیے ہمیں اللہ کے کلام کو شعور کے ساتھ سننا پڑے گا. اس کی دلیل موجود ہے سورۃ مریم کی آیت 58 میں. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں اولئک الذین انعم اللہ علیہم من النبیین من ذریت آدم. یہی وہ انبیاء کرام ہیں جن پر اللہ تعالیٰ نے فضل و کرم کیا جو آدم کی اولاد میں سے ہیں اور ان لوگوں کی نسل میں سے ہیں جنہیں ہم نے نوح کی ساتھ کشتی میں سوار کیا. سچی ذرا سارا جہان ڈوب رہا ہے اور 70-80 لوگ اس چھوٹی سی کشتی میں آ گئے. اللہ کے چنے ہوئے تھے نا. اور اولاد ابراہیم اور یعقوب سے ہماری طرف سے ہدایت یافتہ اور ہمارے پسندیدہ لوگوں میں سے ہیں. ان کے سامنے جب رحمان کی آیتیں تلاوت کی جاتی تھی تو وہ روتے گڑ گڑاتے ہوئے سجدہ کرتے گر پڑتے تھے. رحمان کی آیتیں بندے کو توڑتی. اپنے آپ کو پوچھ سکتے ہیں ہم سب کہ جب میں قرآن کی آیتیں سنتی ہوں تو اس وقت میرا کیا حال ہوتا ہے. خرو سجدم و بکیا. یہ کیفیت ہوتی ہے. میں نے دیکھا کہ بعض دفعہ تلاوت بھی چل رہی ہوتی ہے تو لوگ باتیں کر رہے ہوتے ہیں. اسماء الحسنی چل رہے ہوتے ہیں لوگ باتیں کر رہے ہوتے ہیں. اچھا ذرا بند کر دیں نا تو سب کو لگے گا کوئی انڈیویجل بات ہوگی پھر چپ ہو جائیں گے. اور عموماً ایسا کب ہوتا ہے جب کسی پروگرام کے آغاز میں لوگوں کو بٹھانے کے دوران چلیں کچھ چلا دیا جاتا ہے تو لوگ سوچتے ہیں کہ یہ بس انٹرٹینمنٹ کا وقت ہے. حالانکہ جس کو قرآن سمجھ آتا ہے جو دونوں جہانوں کی سعادت لینا چاہتا ہے جو چاہتا ہے کہ وہ اللہ کے دکھائے ہوئے سیدھے راستے پہ چلے وہ قرآن سن کے بے نیاز نہیں رہ سکتا. جی بالکل ایسے جیسے اس وقت میں بول رہی ہوں. بالکل آپ ہی جیسی ایک انسان. ہم سب ایک دوسرے سے پیار کرتے ہیں. کیا آپ میں سے کوئی یہ تصور کر سکتا ہے کہ میں بول رہی ہوں اور پیچھے دو آپ بھی باتیں شروع ہو جائیں. کوئی ادھر کچھ میسیجنگ کرے آپ سے کوئی دیکھ کے بات کرے اور آپ کہیں اور دیکھ رہے ہوں. بیکورڈ لگتا ہے نا. یہ بہت زیادہ برا سمجھا جاتا ہے کہ میں آپ سے بات کر رہی ہوں اور آپ ادھر. آپ اپنے بچے سے بات کریں اور وہ سیل فون سے کھیلتا ہو تو آپ کو غصہ آتا ہے نا کہ میں تم سے بات کر رہی ہوں اور تم میری بات سن ہی نہیں رہے. بالکل اسی طرح آپ دیکھیے کہ اللہ کا قرآن اللہ کا کلام ہے. سپیچ آف اللہ سبحانہ وتعالیٰ. اس لیے سب سے پہلے آج کی اس نشست میں سیکھی جانے والی بات میں یہ پلے سے باندھ لیجئے کہ اگر مجھے اپنے نفس کی اصلاح کرنی ہے تو میں قرآن کی آیتوں کو سن کے اس میں غور و فکر اور تدبر کی کوشش کروں گی. مسئلہ اگر یہ ہے کہ سمجھ نہیں آتی تو ڈھونڈیے اس میں سے کچھ تو اردو کے لفظ ہوں گے. بس آپ دیکھیں کہ ابھی جو آیت میں نے آپ کے سامنے پڑھی اولئک الذین انعم اللہ علیہم من النبیین اتنے پہ رک کے دیکھیں اس میں کتنے لفظ اردو کے. انعم اللہ انعم انعام کا لفظ اردو میں ہے نا. اللہ لفظ بھی ہے. نبیین کا لفظ اردو میں بولتے ہیں. ربیہم کا لفظ پڑھتے ہیں نا. ڈھونڈنا شروع کرتے ہیں اس میں کتنے لفظ ہیں جو اردو سے ملتے ہیں. کیا ہوگا آپ دیکھیں گے کہ اس سے آپ کے اندر شوق پیدا ہوگا اور انشاءاللہ آپ اس کو سمجھیں گے اور آپ کی توجہ ہوگی. اس سے دل کھلے گا. جب ہم قرآن سن کے کیئرلیس ایٹیٹیوڈ اختیار کرتے ہیں نا تو دل نہیں کھلتا. مثلا آپ دیکھیے کہ کل سے رمضان شروع ہو رہا ہے اللہ کی توفیق سے. ہم سب نے کچھ نہ کچھ کم و بیش پلان بنائے ہوئے کہ ہم نے کتنا قرآن پڑھنا ہے. ایک سپارہ دو سپارے تین سپارے. کیا آپ یہ سوچتے ہیں کہ آپ نے یہ قرآن کے دو تین سپارے پڑھ کے فارغ ہو کے بیٹھ جانے یا آپ نے ان دو تین کی بجائے ایک ہی پارے کے اوپر غور و فکر کرتے ہوئے اس کو پڑھنا. بہت زیادہ سننا تو کوئی بات نہیں ہوتی یا بہت زیادہ بولنے کا بھی کوئی فائدہ نہیں ہوتا. مقصد پہ نظر ہونی چاہیے. تو اگر آج ہی سے ہم یہ نیت کریں نا کہ اس سال جو میں نے رمضان میں ایک پارہ پڑھنا ہے میں نے اس کو سمجھنا بھی ہے غور و فکر کرنا ہے. اور آپ میں سے جو ساتھی الحمدللہ آج بھی دورہ قرآن میں تھے اور جو انشاءاللہ کل سے اب جوائن کریں گے کیونکہ وہ منتظر تھے کہ روزے آ لیں ذرا کھانا پینا ختم ہو ذمہ داریاں گھر کی کم ہو تو وہ کل سے ہی دیکھ لیں گے کہ اس ایک گھنٹے میں دل کی کیا کیفیت ہوتی ہے. فرق پڑتا آج کون کون تھا صبح دورہ قرآن میں. تھوڑی سی شیئرنگ کریں سسٹر. جی آپ بتائیے آج کیا پڑھا. ایسے سسٹرز کو بتائیں اور اس سوچ سے بتائیے کہ کوئی بات ان سب کے
پہلے. آج ہم نے دوسرے پارہ شروع کیا تھا تو اس میں سوشل چیزیں جو یعنی کہ قصاص کے بارے میں عدت طلاق یہ ساری چیزیں ڈسکس کی ہیں جو जिनके बारे में हमारे माशरे में काफी ज्यादा चीजें गलत चीजें हम सुनते हैं, तलाक के बारे में जैसे, उसके बारे में काफी ज्यादा थी कंफ्यूजन जो कि आज काफी क्लियर हुई है।
आप देखिए तलाक कितना कॉमन इश्यू है, आप में से मेरा ख्याल है मेजोरिटी मैरिड सिस्टर्स की होगी। सिर्फ अगर यस नो क्वेश्चन आंसर्स में वो कुरान की आयतों के मैं सवाल जवाब पूछने शुरू हो जाऊँ ना, तो मुझे यकीन है कि बहुत सारी बातों का हमें नहीं पता सिर्फ तर्जुमे में। और जो हर वक्त का इश्यू है कसास, कभी सुना ही नहीं उसके बारे में। वसीयत की बात हुई, अपने बच्चों के लिए वसीयत लिख लें, रूहानी वसीयत लिखे, उनको पूछे मेरे बाद क्या करोगे। सबर की बात हुई, बीबी हाजरा के सबर की बात हुई, अल्लाह के लिए इब्राहिम का अपने घराने को तोड़ के अल्लाह के घर को आबाद करने की बात हुई, शोहदा की बात हुई, रोजे की बात हुई, हज की बात हुई, तब्दीलिये किबला की बात हुई, उम्मत मुस्लिमा के उम्मत वसत होने की बात हुई, मुश्रिक औरतों से निकाह ना करो इसकी बात हुई, बेनमाजियों से रिश्ते अच्छे जगह से बेदीनों से रिश्ते ना जोड़ो ये बात हुई, जिहाद की बात हुई, अल्लाह के रास्ते में निकलने के फजाइल की बात हुई। सिर्फ मैं वो फजाइल ही गिनती जाऊँ जो सिर्फ एक पारे के टॉपिक है तो मेरा हाल है मैं कम अज कम 10 मिनट चाहिए होंगे सिर्फ एक पारे में। और अगर आप उस पारे को यूं गुजार दें कि बस पढ़ लिया अगले पारे पे चले तो गौर फिक्र नहीं होगा ना, तो हमने इंशाल्लाह ताला अपने दिल में आजिज़ी दिलानी है और गौर फिक्र भी चाहिए। अल्लाह की तरफ तवज्जो, बंदा जितना अल्लाह की तरफ तवज्जो करता है इतना अल्लाह उसकी तरफ तवज्जो करता है। फज़कुरूनी अज़्कुरकुम, आज ही बड़ा हमने तो मुझे याद करो मैं तुम्हें याद करूंगा। उदखुलू फिस्सिल्मी काफ़ा, पूरे के पूरे दिन में दाखिल हो जो ये आज पढ़ा। बाप दादा की तकलीद की बात आज पढ़ी है। सिर्फ एक आयत एक पारे की सिर्फ तर्जमे वाली बातों में हम गौर करें तो शायद 101 बातें गौर फिक्र की निकलती हैं। तो इंशाल्लाह हमने इसके ऊपर लेना, ये नहीं करना कि बस पढ़ रहे हैं पढ़ रहे हैं। फिर दूसरी चीज जो आप इससे अगले दर्जे पे अपने आप को लेके चलेंगे वो क्या है कि मैंने हर मुमकिन कोशिश करनी है कि अल्लाह ताला ने इस किताब में जो बातें बताई हैं जिस पे अमल हो सकता है मैंने इस पे अमल करना है। बस आप देखिए ना कि आप पहला सफरा पढ़ते हैं, चलिए आज दूसरा पढ़ा तो उसी की मिसाल है ना, आप कहते हैं कि जी मैंने आज दूसरा सफरा खत्म कर लिया, माशाल्लाह पढ़ लिया, उसमें कितनी बातों में सबसे शुरू ही की बात में कि उम्मत मुस्लिमा के वजूद का ताल्लुक लोगों को दीन की बात बताने में। हमारा मकसद है कि ये नेबर में ज्यूज क्रिश्चियन दूसरे मुसलमान कम दीन वाले बेअमल, हम इन तक इतने खूबसूरत तरीके से अपना दीन का पैगाम दें कि ये दीन सीखे। क्या ये आयतें मुझसे बाद में नहीं सवाल करेंगी कि हमें तुमने पढ़ा था हमारा अपना अमल के आएंगी ना आयतें मेरे ऊपर अमल अमल। एक दफा जब बात पता चल गई फिर हमने उस पर अपने आप को पीछे नहीं करना। आपको था कि सहाबा कराम का हाल क्या था कि वो कहते थे कि हमने कुरान का इल्म और कुरान पर अमल एक साथ किया। अब्दुल्ला बिन मसूद के बारे में गालिबन आता है, इसी तरह इब्ने उमर के बारे में आता है, हजरत उमर के लिए मुख्तलिफ की मुख्तलिफ बातें आती हैं कि सूरत बकरा 7 साल में पढ़ी। क्यों? कहते थे हम हर आयत पर अमल करते फिर अगली आयत पर चलते। तो असल कीमत अमल की। आप अपने बच्चे को 10 बातें कहें, जो बातें आप कहें वो जुबानी भी रट ले। बस आप बाहर जा रहे आप कहते हैं कि दूध का एक डिब्बा ले आना, एक दही का डिब्बा ले आना, एक ब्रेड ले आना, बोलो क्या कहा वो फौरन बता दे। तस्वीर पे पढ़े दूध दही ब्रेड लॉमी में लिख भी लो, एक कापी में लिख भी ले, सब कुछ करे, चला जाए। जब वापस आए आप क्या चाहेंगे उससे, किधर है दूध, आई ना दूध और आई ना दही और कहाँ है के कमी, ये देखे मैंने लिख के रखा हुआ। देखे मैं आपको उसकी तस्वीर सुनाता हूँ, मुझे पता है आपने कहा था, मुझे पता है मैंने आपने कहा, मुझे पता है आपको मुझसे क्या चाहिए, तो आप कहेंगे जो मुझसे चाहिए मुझे तुमसे वो है किधर, वो नहीं मिला है। क्या हमारा कुरान के साथ ऐसा मामला तो नहीं, पढ़ते भी लिखते भी ताकों में सजाते भी जुस्तानों में सजाए हुए दीवारों पर सजाते हैं, अब तो इसकी कैलीग्राफी इतनी खूबसूरत छोटी छोटी यानी ग्रास की और पेंटिंग्स की सूरत में, और हमारी कैलीग्राफी जो कंप्यूटर्स की स्क्रीन पर लिखी हुई मिलती है। अल्लाह कहेगा ये कितना प्यार करते हैं कुरान से, गौर से सुन रहे हैं, अच्छा इन्होंने इसको लिख भी लिया, अब इसको पढ़ भी रहे हैं, आप तस्बीह की तरह इसको वजीफे के तौर पे एक आयत को पढ़ रहे हैं, लेकिन अहिन अल अमल, अमल की तरह। और अमल के लिए बात समझ आनी जरूरी है। जिस बच्चे को समझ आ गई कि अम्मी को क्या चाहिए वही लाएगा ना, और जिसको समझ ही कोई नहीं आई कि लाना क्या है तो कैसे लाएगा। 100 मिसालें मिल जाती हैं। अल्लाह सुब्हान तआला सूरत अन्निसा की आयत 115 में कहते हैं, वमई युशाक्की के रसूल, जो कोई रसूल के रास्ते की मुखालफत करे इसके बाद के उसके सामने हिदायत आ गई, और मुसलमानों के रास्ते के सिवा दूसरे किसी रास्ते की पैरवी करे तो जिधर वो फिर रहा होगा हम उसको उधर ही फेरेंगे। नुवल्ली ही मातवल्ला, मुझे ऐसे लगता है ये अल्लाह ताला का इंतकाम है, तुम जिधर जाना चाहोगे हम तुम्हें उधर ले जाएंगे। इस श्योर विश मस्जिद जाना चाहते हो मस्जिद भेज देंगे, सिनेमा घर जाना चाहते हो सिनेमे का रास्ता आसान कर देंगे, बाजार जाना चाहते हो बाजार, इट्स योर चॉइस। जैसे टैक्सी में बैठे तो टैक्सी वाले की मर्जी नहीं होती कि हम किधर जाएं, हम उसको बताते हैं कि हमें किधर जाना है, लेकिन एंड क्या है, वनुस्लीही जहन्नमा वसात मसीरा, फिर हम उसको दाखिल करेंगे जहन्नम में और वो बहुत बुरा ठिकाना है। तरीका हमारा है, चॉइस हमारी है, इंजाम हमारे हाथ में नहीं है। जैसे टैक्सी वाले के कहने, टैक्सी वाला हमारे कहने पे इधर जाए उधर जाए इधर घूमे फिरे करे, लेकिन एंड पे बिल हमारा ही बनेगा, वो तो खुश होगा ये भटक रहा है भटकता रहे इधर से उधर रहे, उसकी टैक्सी का मीटर चल रहा है। बिल्कुल इसी तरह अगर हम इस दुनिया में रहते हुए इस किताब से जाहरी ताल्लुक रख लें लेकिन अमल नहीं है, गौर व फिक्र नहीं है, इसको सुनते हुए ताजी और दिल में नरमी और गुदास नहीं है, तो याद रखिए वमन अरदा ज़िक्र फइन्न लहू मईशतन दनका, सूरह तौहा की आयत 124 है कि जिसने हमारे जिक्र से, अल्लाह कहते हैं मिन जिक्र मेरा जिक्र, जिसने मेरे जिक्र मेरी याद मेरे कुरान से मुंह फेरा मैं उसकी जिंदगी उस पर तंग कर दूंगा। ये जो मईशतन दनका है ये क्या है, डिप्रेशन स्ट्रेस। आप 10 लोगों को मिले अपने जानने वालों में, ऐसे विजिट करें क्या हाल है कैसी है सुनाओ ये, चलो रमजान आ रहा है उससे पहले सबको मिलाओ, आप देखें 10 लोगों को मिलेंगी ना शुरू में तो कहेंगे शुक्र अल्लाह का, 5 मिनट के बाद वो अपना दिल खोलेंगे कि कोई बीमार है, किसी को बच्चे का काम है, किसी को कोई मांग का कुछ, यानी हर बंदा से लगता है तंगियों का शिकार है, और जितना रिस्क ज्यादा है उतनी तंगी ज्यादा है, जितना माल ज्यादा आता है उतने मकरूज ज्यादा है। वजह क्या है, मदारादान दिक्री। आज कुरान कुछ और कह रहा और हमें जैसे कि उसकी लैंग्वेज समझ ही नहीं आ रही, और हम अपनी जिंदगी की डगर पे चल रहे हैं। इस मुल्क में आप जब आए किसी न किसी हद तक आज तक आपने कुछ ना कुछ इंग्लिश सीखी ना, अपनी जरूरत के लिए सीखी, ड्राइविंग के लिए सीखी, बच्चों के स्कूलों की खातिर सीखी, जॉब के लिए सीखी ना, फिर ही बल पनप रहे ना। जो नहीं सीखता फिर वो ज्यादा वो घर में रहता है या किसी के साथ जाता है ना। आप सोचिए सिर्फ इस एक मुल्क में 20 25 30 40 अल्लाह को पता हम कितने साल जिएंगे, इतने साल जीने के लिए जब एक जुबान सीखी तो वो जन्नत जिसमें हमेशा के लिए जाना है उसके लिए रहमान की बात कितनी समझ आती है। हम कहते हैं ये बड़ा मुश्किल है, हालांकि अल्लाह सुब्हान तआला सूरह तौहा की दूसरी आयत में कहते हैं कि मानजलना अलैकल कुरान लितशका, ए नबी हमने ये कुरान आप पर इसलिए नहीं उतारा कि आप तकलीफ उठाएं। तकलीफ उठाने से क्या मतलब था, कि आपके पास कुरान है लेकिन आप इसको समझ नहीं पा रहे। अल्लाह के नबी के लिए तो आयत इस तरह से थी ना कि कुरान इतना पढ़ने लग गए और इतनी ज्यादा इसके लिए अपनी जिंदगी को लगाया कि तंगी के सांस हो तो कहा इसको ठंडा ठंडा लो। मतलब क्या है कि इस किताब के ऊपर अमल करना है। आदम अलैहिस्सलाम पहले नबी थे, वासा आदमु रब्बहु फगवा, पस आदम ने अपने रब की नाफरमानी की इसलिए वो बहके। तो जब आदम नाफरमानी करके बहके तो क्या मैं और आप और आज हमारी नस्लें नाफरमानी करके नहीं बहकेंगी। आज हम अपने घरों के हाल को लिए देखें, अपनी औलादों को देखें, और बच्चे छोटे हैं उनको छोड़ दें, वो तो मासूम है अभी, जवान बच्चों को जरा देखिए, खुशकिस्मत है वो माँ जिसके बच्चे का दिल दीन पे लग गया, और वो भी कब होता है कोई दीनदार मिल गया, अगर कोई मस्जिद के मौलवी साहब, कोई आलिम, कोई अच्छा स्पीकर मिल गया, कोई उस्ताद मिल गया। अमूमन देखिए कि इस वक्त हमारी नस्ल किधर खोई गई बेचारी, इस दुनिया के अंदर मेहनत करने में पढ़ पढ़ा करने के अंदर ही वो बेचारे अपनी जिंदगियां गुजार देते हैं। क्या ये हमारा जिम्मा नहीं है, کل رمضان ہے، آج کا دن ہے، کیا میرا یہ فرض نہیں کہ میں اپنے بچوں کو جو جوان ہے لے کے بیٹھوں اور ان سے پوچھوں، بیٹا تم نے اس رمضان کا کیا گول بنایا؟ بیٹیوں کو، جوان بچوں کو، اور الحمدللہ اب تو اکثر جگہ چھٹیاں ہو بھی گئیں، ہو رہی ہیں، کچھ ہو گئی، کچھ لوگ خود ہی لے لیتے ہیں، کیا آج کی ماں کی یہ ذمہ داری نہیں کہ وہ اپنی جوان ہوتی بچی کو اپنے ساتھ لے کر قرآن کے لیے بیٹھے؟ صبح بھی میری کسی سے بات ہوئی تو میں نے کہا یہ جو ینگ بچیاں قرآن سننے آتی ہیں ان کو دیکھ کر مجھے زیادہ خوشی ہوتی ہے، بڑوں نے تو جو بننا ہوتا ہے وہ بن گئے، بس ان کا تو وجود برکت کے لیے بھی بہت ہے کلاس میں، اصل تو اس نسل نے آگے کام کرنا ہے نا، جوانوں کے لیے کام کرنا ہے، اور عموماً جوان بچے صبح سو رہے ہوتے ہیں، روزے رکھ کے بھی سو جاتے ہیں، ظہر تک اٹھتے ہوں گے تو اٹھتے ہوں گے، اس لیے آج نیت کریں، آپ سب گھر جائیں، اپنے فیملی کے ساتھ بیٹھیں اور ان سے بات کریں، کچھ پلان بنائیں، چلو اس سال کیا کرنا ہے، کچھ تو کرنا ہے نا، اللہ سے ہدایت لینی ہے نا، اللہ کی خوشی چاہیے کہ نہیں، ہم اللہ تعالیٰ کے بلوڈز بننا چاہتے ہیں نا، کیا کریں؟ سب سے پہلے چند ٹپس دے دیتی ہوں آپ کو بھی اور خود کو بھی، اس رمضان میں ایک شارٹ ٹرم گول کی بنیاد پہ اس کو فالو کر لیں اور پھر اس کے بعد اس کو ذرا لانگ ٹرم بات کریں۔ سب سے پہلے اگر آپ اس رمضان کے ناطے سے اگر اپنے اندر ایمان تقویٰ کرنا چاہتے ہیں نا پیدا، تو آپ اللہ کے اسماء و صفات پہ غور کریں۔ آپ اور میں ایک چھوٹی سی چیک لسٹ ابھی بنا لیتے ہیں، 99 نیمز معروف ہے نا، ویسے تو اس سے بھی زیادہ ہے لیکن مشہور 99 ہیں، روزے لگا لیجئے 30 ہیں، ہر دن کے تقریباً ایوریج 3 نام، اللہ، الرحمن، الرحیم، الرحمن اور الرحیم ایک ہی طرح کے ہیں، 3 کی جگہ 2 ہی بن جائیں گے، ایک دن پورا کل کا روزہ اللہ کے ان 3 ناموں پہ غور کریں، ہم نے اللہ کے نام بھی پڑھے نا تو وظیفے کے طور پہ پڑھے، کتابیں ملتی ہیں لوگوں کے ہاتھوں میں، اس نام کو 100 دفعہ پڑھ لو تو بچی کا رشتہ ہو جائے گا، اس نام کو اس طرح پڑھ لو تو تمہاری شوگر ٹھیک ہو جائے گی، اللہ کے بندو کر کیا رہے ہو، یا سلاموں کا ورد، پتہ نہیں اس سے کیا فائدے ہوتے ہیں، میں نے لوگوں کو پڑھتے دیکھا کئی سو بار، یا سلاموں کا مطلب کیا ہے، اے سلامتی دینے والے، آپ کا کہتے یا سلامو کیا، اے سلامتی دینے والے، یا سلامو یا سلامو یا سلامو، اے سلامتی دینے والے، اے سلامتی دینے والے، اے سلامتی دینے، اللہ اوپر سے کہے گا بولو کیا چاہیے، دیکھیے اپنی زبان میں، مثال ہے آپ کا نام کیسے سن، میں کہوں او روبینا، اب بولے آگے سے او روبینا، او روبینا، او روبینا، کیسا ساؤنڈ ہوتا ہے، میں ان کو یہ کہہ دوں نا پانی دے دیں، بیٹھ جائیں، یہ کتاب دے دیں، یہ کر لیں، بات تو سمجھ آتی، یا سلاموں کو اگر ہم یہ کہہ دیں کہ وہ سلامتی دینے والے مجھے سلامتی دے، اللہ کے نبی نے چاند دیکھنے کی دعا سکھائی کہ جب نیا چاند دیکھو تو دعا مانگو کہ اللہ اس چاند کو میرے لیے سے سلامتی اور سلام والا کر دے، بات سمجھ آتی ہے نا، تو اگر آپ اس طرح کے وظائف کی بجائے اگر آپ اس پہ غور و فکر کریں، مثلا کیسے، یا سلامو سلامتی دینے، اللہ تعالیٰ کا نام ہے السلام، اللہ تو السلام ہے، تو سلامتی دیتا ہے، تو لوگوں کو سب کو سلامتی دیتا ہے، اچھا مجھے کیا کرنا چاہیے، اب یہاں جو میں آپ کو طریقہ سکھا رہی ہے نا، اگر آپ میں سے کچھ سسٹرز نیٹ کو تھوڑا سا یوز کر سکتے ہیں تو ہمارے پاس ویب سائٹ پر الحمدللہ ایک پوری سیریز ہے اسماء الحسنیٰ پر غور و فکر، 99 نیمز ہیں پورے، اگر اس وقت اسکرین آپ کو بعد میں لگاتے ہیں تو میں دکھا دوں گی، اگر آپ چاہیں گے ہر نام کی تفصیل موجود ہے، اس کا مطلب، اس کا مقصد، اللہ کی صفات کیا ہیں، اتنے ان یوژل میننگ ہے، میں نے الحمدللہ کوئی 2.5 سے 3 سال میں ویکلی کلاسز میں وہ میں نے پوری سیریز پڑھائی تھی، اب الحمدللہ ویب پہ موجود ہے، کچھ نام مسنگ ہے لیکن جو موجود ہیں وہ بھی بہت سارے ہیں، یقین کریں میں خود جب پڑھاتی تھی تو میرا دل کانپ رہا ہوتا تھا، آواز لرزتی تھی کہ میں کس کی بات کر رہی ہوں، جھوٹ نہ کہہ دوں، مبالغہ نہ ہو جائے، کوئی ایسی بات نہ کر دوں، اللہ کی بات ہے، کوئی چھوٹی بات ہے، لیکن الحمدللہ وہ ایک ایسی چیز ریکارڈ پہ آ گئی ہے کہ جب بھی کہیں چلائی ہے ہم نے آنکھیں تر ہوتی ہیں، اور اس کے بعد مجھے پتا چلا کہ اللہ ہے کون، فَعَلَمَنَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ، اللہ کہتے علم حاصل کرو، جانو کہ اللہ کے سوا کوئی اور معبود نہیں ہے، ہمیں آج تک پتہ ہے وہ اللہ، اللہ، اللہ بھی نہیں کہتے ہم، اللہ، یہاں دل تک آواز سے آتی ہے لفظ اللہ، अल्लाह अल्लाह ये क्या लफ्ज है, पूरे प्रोनाउंसिएशन से भी नहीं बोलते। अपने बच्चे को तो माँ का नाम लेना सिखाते हैं, बोलो मामा जान, अम्मी जी, मामा, पापा, हर लफ्ज की एक तासीर होती है ना, तो हमें अल्लाह का नहीं पता। इसलिए आप गौर करें, कुछ लोग भी अगर आप में से इस काम पे तैयार हो जाए ना, घर में एक वक्त रख लें, और मैं इसके लिए आपको बता सकती हूँ कि इफ्तारी से थोड़ा पहले का टाइम आप में से हर सिस्टर अपने घर वालों के लिए खुद सुन लें। नहीं लोग सुनते हैं ना, क्या क्या हम नेट पे जाएं सुने ले, आप खुद सुन लें, लिख लें पॉइंट्स। इफ्तारी के लिए जब बैठेंगे ना कल से, उस वक्त कोशिश करें आधा घंटा पहले सुकून से हर चीज अपनी जगह पे हो। ये जो आखिरी वक्त तक पकौड़े, समोसे और जूस चल रहा होता है और कहीं रूह अफजा, सारी रूहानियत खत्म हुई। हमने तो रमजान को शहरु सियाम की बजाय शहरु ताम कर दिया, खाने पीने का महीना। जो बनाने पहले बनाए, बैठ जाए सुकून से वहां रखें, आखिरी आधा घंटा आप रख लीजिए कि मैंने, आओ मिलके बैठ के बात करते हैं, फैमिली टाइम रख लें। तब तक अमूमन मर्द भी घर आ चुके होते हैं, बच्चे जवान सब है। चलो आज मैं बेटा अल्लाह के नाम बताती हूँ, कोई बहन ऐसा काम कर ले, कोई एक काम जिसमें अल्लाह के नामों पे, मैंने आज ये दो नाम सुने, तीन नाम सुने, देखो रहमान ये हो, अपने लफ्जों में छोटे छोटे जुमलों में उनको अल्लाह की मोहब्बत दें। आप सोच सकते हैं कि रोजा रख के जब वो अल्लाह के बारे में सुनेंगे तो क्या होगा, यकीनन दिल खुलेगा। उस वक्त बंदा सुन भी लेता है क्योंकि लड़ने की जरूरत ही नहीं होती, आगे से बोलना क्या। तो इस तरीके से आप कोशिश कीजिए कि अल्लाह ताला के नामों पे गौर करें। एक दूसरी चीज जो आप इस रमजान में इंशाल्लाह अपनी फैमिली के साथ शेयर कर सकते हैं वो क्या है कि इन 30 दिनों में, चाहे एक लिमिटेड एक्सटेंट पे, लेकिन जितना कर सकूं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की मार्फत हासिल करनी है। कौन थे, उनके मामूलात क्या थे, उनकी पसंद नापसंद क्या थी, उनका मिशन क्या था, उनके रोजे कैसे थे, आपके कॉल ऑफ फेल और आपके रवैयों में क्या चीजें थी जो मेरे अंदर नहीं दिखती, और इसी तरह से अल्लाह की इबादत उन्होंने कैसे की। इसके लिए आप क्या कर सकते हैं, मतलब घर में, आप एक घर में से अगर दो तीन लोग आए हुए, माँ है, बेटी है, बहू है, तो आप लोग बांट लें। आप कहें कि अच्छा जी मैं असमुल हुस्ना की तैयारी कर लूंगी, आप कहती हैं कैसा करते हैं कि मैं नबी सल्लम वाला पोर्शन ले लेती हूँ, आपको मैं अल्लाह की तौफीक से दसियों किताबों के नाम दे देती हूँ बाद में, कि जिनमें से जो आपको सही लगे, समझ आए, उसको पढ़ ले, रही को मखतूम पढ़ ले, तफसील से है महीने पूरे में तो बड़े आराम से पढ़ लेंगे, तो जल्दी आते नबूवत पढ़ लें, सीरत हबीब पढ़ लें। मेरे पास इतनी मोटी एक बुक है जिसमें सीरत का इंसाइक्लोपीडिया है, बहुत प्यारी बुक है, मेरा ख्याल है मकबा के दूसरियों की छपी है, जब भी पाकिस्तान जाए जरूर लेके आए, काफी मोटी बुक है। उसमें नबी सल्लम के बारे में क्वेश्चन आंसर्स की शक्ल में पूरी पर्सनैलिटी है। आप अपने फैमिली टाइम में मसलन जैसे सहरी के रोजे के वक्त पे, सहरी से पहले अगर उठते हैं या नमाज के लिए मर जाते हैं आते हैं, कोई वक्त चूज करके उस वक्त आप सिर्फ नबी सल्लम की बात करें, और ये बेस्ट टाइम होगा दिल में ईमान लाने का। देखो हमारा दस्तरखान और देखो अल्लाह के नबी का दस्तरखान क्या था, वहां खजूर और पानी था, यहां खजूर सिर्फ सुन्नत के लिए और उसके अलावा बाकी सब कुछ अपने लिए। आप फील करेंगे कि जितनी आप रोजा रख के अल्लाह के नबी की बात करेंगे ना, उतना आपका दिल अमल पे मायल होगा। कोई छोटी छोटी बातें, बच्चों के साथ स्टोरी, किसी दिन नबी सल्लम का कोई वाक्या शेयर कर दिया, कोई कुछ, बहुत कुछ मिलेगा, उर्दू में मिले, इंग्लिश में। आप कहेंगे हम उन्हें कहेंगे जाओ पढ़ लो किताब से, नहीं, जो आपसे सुन के उनको फायदा होगा ना वो वैसे नहीं होता। ये जो बातें मैं कर रही हूँ कि आपको नहीं पता, लेकिन भी कोई किताब दूं पढ़ ले, नहीं, लेकिन सुन के बाद का असर होता है ना। तो इस तरह कुछ हिस्सा नबी सल्लल्लाहु अलैहि वसल्लम की रख लीजिए। तीसरी चीज जो हम सब कर सकते हैं कि नहीं, मुश्किल तो नहीं है बातें, करना चाहिए ना। देखिए जब तक जहनी तौर पर तैयार नहीं है तो हम रमजान का फायदा नहीं लेंगे, आके भी गुजर जाएगा और हमें पता ही नहीं चलेगा, ठीक है। तो तीसरी चीज, हमने थोड़ी सी सही, ज्यादा नहीं, लेकिन किसी हद तक इस एक महीने में शरीयत का इल्म हासिल करना है। वैसे तो पूरी शरीयत सीखना हमारे लिए लाजिम है, जो चीजें हमारे अपने अमल की, जैसे शुरू में अर्ज किया कि तलाक और निकाह के मसाइल है, शादी होनी नहीं चाहिए किसी लड़की की जब तक उसको निकाह, तलाक, बीवी की लिमिट, शौहर की हकूक, फराइज, जिम्मेदारियां ना बताऊं, आज आप देखिए कि जब बच्चियों की शादियां होने लगती हैं, 6 माह पहले से माएं और बाप परेशान हुए फिरते हैं, आखिरी दिन तक पार्लर्स के चक्कर और ज्वेलर्स और दर्जियों के पास जाते हैं। कोई एक ही इदारा ऐसा है जो उस बच्ची को एक शॉर्ट कोर्स करवा दे कि अच्छी बीवी बहू बेटी कैसे बनना है, मुस्तकबिल की माँ कैसे बनना है, इन लॉस में कैसे निभा करना है, कैसे ना मुवाफिक हालात को मुवाफकत में बदलना है, सब्र कैसे करना है। और अल्लाह माफ करे, पहले तो ये बातें किसी ना किसी हद तक नानियां दादियां अपने अमल से भी सिखाती थी, आज तो हालात ये कि जो बेसब्रा कल्चर है, ना बर्दाश्त है, ना कोई किसी को दूसरे को साथ लेके चलना है, इधर शादी होती दिखती है उधर टूटती दिखती। वजह क्या? तरबियत वो नहीं रही। तो अपनी बच्चियों को हम किसी हद तक सिखा सकते हैं ना। मर्द शादी करते हैं उनको पता ही नहीं कि कवामियत क्या होती है। शादी से पहले माँ अगर नखरे देख रही थी, वो घर में ग्रोसरी खाने ला रही थी, तो शादी के बाद कुछ दिन के बाद ये जिम्मेदारी माँ बीवी पे आ जाती है। आज के मर्द की कवामियत औरत के हाथ में आ गई है। हमारे कल्चर में हमने अपनी आंखों से यही देखा है कि हमेशा मर्द घरों में सामान लाते थे, ऐसे ही होता था। शाम को जब मर्द आते थे तो लाशौरी तौर पर उनके हाथों में नजर जाती थी कि आज क्या थैले, सब्जी गोश्त चावल सालन रोटी वही लाते थे। बीवियों औरतों को कुछ जरूरी पैसे दिए होते थे जो चलो घर में डेली जरूरत की चीजें। आज मुझे नहीं पता आपके इस शहर का क्या हाल है क्योंकि मैंने इतना नहीं इधर देखा, लेकिन अमेरिका भी घूम के देख लिया अल्हम्दुलिल्लाह और नॉर्वे भी देखा। 90% औरतें खुद ग्रोसरी करती हैं। यहाँ क्या है? आप हमने मर्द को उसकी जिम्मेदारियों से आजाद कर दिया। अगर किसी हद तक आप उसकी मदद करने के लिए ड्राइविंग सीखे हैं ना, ठीक है, काम पे जाते हैं आप, बच्चों को ड्रॉप करते हैं, वो काम पे जाते हैं आप, मस्जिद से ले आए, कुछ जरूरत के काम कर लिए, जरूरत है ठीक है, मान लिया इस मुल्कों की जरूरत है, लेकिन ये क्या जाती नहीं कि मर्द रात को टीवी देख रहा है और आप दूध का डिब्बा लेने खुद जा रही हैं ग्रोसरी लेने। मैंने रातों को देखा है कि औरतें उठ के जा रही हैं ग्रोसरी लेने, मर्द हिलते ही, क्योंकि आदत पड़ गई। जरूरत के वक्त आप मियाँ का साथ दें लेकिन उसको इस चीज से आजाद ना करें, वरना आप खुद भुगतेंगे। अब ये चीजें कौन सिखाएगा? ये चीजें हमें किताब और सुन्नत से पता चलती है। तो आप किसी हद तक इल्म की बात रखें। इसके लिए अब शॉर्ट टर्म क्या हो सकता है, क्योंकि रमजान में हमारे पास लिमिटेड टाइम होता है, दौरे कुरान। आप सबको दावत दूंगी, कतई नजर इसके कि आपने पहले कभी किया है कि नहीं किया, आपको पता है ये क्या होता है क्या नहीं होता। एक दफा अगर आप सब सिस्टर्स, आज का दिन तो गुजर गया, अब कल से अगर आप सोचते हैं कि मैंने हर दिन के पारे से कुछ फायदा लेना, यकीन करें मैं आपको पूरे शऊर से कह सकती हूँ कि अगर आप कल शुरू करती हैं पहला रोजा कल, या 29 रोजे होंगे या 30 होंगे, राइट, आपके ये जो शुरू के 2 पारे मिस भी अगर आज हो गए ना, मैं आपको उनका भी लिंक दे दूंगी। जिस दिन ये दौरा कुरान पूरा हो जाएगा, अभी रोजे में ईद में 2 दिन होंगे, आप इन 2 को सुन के अपने 30 पारे पूरे कर सकते हैं। या अभी भी आप चाहें तो जो 2 मिस हो गए वो लिंक की मदद से घर आके शाम को कर लें, ताकि आपका जहन साथ चले। पूरे यकीन से कह सकती हूँ कि कुरान इतना बड़ा खजाना है कि सिर्फ ये 3 घंटे टोटल टाइम है, शुरू के 15 मिनट रोल कॉल दुआएं और पिछले दिन का रिकैप है। पूरे पिछले पारे को हम कोशिश करते हैं कि रिकैप करें, उसके बाद अल्लाह की तौफीक से पारा जब शुरू होता है बीच में 15 मिनट की तिलावत लगा लें। बीच में आप देखें तो खेच तेंच के 2.5 घंटे रह जाते हैं मुश्किल से, जिसके अंदर हम एक पूरे पारे का जिस्त लेते हैं। क्या ये नफे का सौदा के नुकसान का? हमारे बच्चे स्कूलों कॉलेजों यूनिवर्सिटीज में कितने कितने घंटे गुजारते हैं, आप खुद अपने ऊपर लें। अगर आपने ए लेवल किया, ओ लेवल किया, आपने बी ए किया, एफ ए किया, 15, 16, 20 साल तो लगे ही है ना। एक हल्का सा मास्टर आप करते हैं तो 18 से 20 साल लग जाते हैं, और इसके इक्विवेलेंट ये भी नहीं पता कि सूरत फलक में क्या है और सूरत तौहा में क्या और सूरत हदीद में क्या। मैं सिर्फ यहां बैठ के सिर्फ सूरतों के नामों का क्विज कर लूं ना आपसे, तो इल्ला माशाल्लाह हम में से बहुत कम लोग उसका जवाब दे पाएंगे। एक नाम, आपके बच्चे का नाम आता है तो आपके जहन में उसकी पूरी पर्सनैलिटी आती है ना। भाई का नाम आए तो पता चलता है ना भाई कैसे, देवर कैसे, हर नाम के साथ हमारे अंदर कुछ फीलिंग्स हैं। मैं आपसे पूछती हूँ कि कुरान की 114 सूरतों के साथ क्या आपकी हर सूरत के साथ कोई अलग फीलिंग्स हैं? हाँ, 5 सूरे के साथ हैं। सूरह वाकया पढ़ लो तो रिस्क की कमी नहीं होगी, है ना। सूरह यासीन पढ़ लोगे तो कुरान का दिल इल्ला माशाल्लाह, कोई अल्लाह राम करे किसी की बातों को लेट डाउन करना नहीं है, लेकिन फिर भी फायदा होगा कि आप एक दफा हर सूरत से पढ़े। जैसे मैं अपने अल्हम्दुलिल्लाह अल्लाह की तौफीक से सुबह शाम का ये ताल्लुक है, लोग दौरे कुरान पिछले साल के बाद अब कर रहे हैं, मैंने पिछले साल से अब के बीच में, फिर बीच में हमारी एक रेगुलर क्लास होती है कि 1/4 पारा उनको करवाती हूँ। हफ्ते में एक जगह दो दफा होती है, एक जगह 3 दफा भी होती है। मेरी रूटीन है एक पारे को 4 हिस्सों में बांट के 20-20 मिनट में करके पूरा करवाना, वही 2-2.25 घंटे में पारा हो जाता है। अल्हम्दुलिल्लाह आप कोई सूरत ले नाम, तो मैं आपको कह सकती हूँ कि दिल की गहराई में उस सूरत से वैसे मोहब्बत आती है जैसे किसी जानने वाली से आए। सूरत हदीस का क्या टॉपिक है, सूरत तौहा में क्या है, सूरत हामीम सजदम से क्या कहती है, सूरत जुमर की खूबसूरत आयतें, ये कब होता है? देखो आपका सुबह शाम का ताल्लुक है, आप उसी को जानते हैं ना जिसके साथ आप रहते हैं, तो कुरान की सूरतों के साथ रहेंगे तो इसकी मोहब्बत होगी। तो नियत कीजिए, ना सिर्फ ये कि आप खुद नियत करें, आप अपने प्यारों के लिए नियत करें। हमें नहीं पता अगले साल हम हो गए, हमारी जिंदगी में एक और रमजान आने के लिए, शायद ये हमारी जिंदगी का आखिरी दौरा कुरान हो। मैं सोचती हूँ कि जिनके पास मौके नहीं होते वो तो एक बात समझ आई, जब मौके मिल जाते फिर चॉइस कहाँ की रहती है। आज नेट का दौर है अल्हम्दुलिल्लाह, जब हम सुबह यहाँ भी क्लासेस कर रहे होते हैं तो हमारे पास 200-250 लोग तो सिर्फ एक रूम में मुझे दिखते हैं, और माशाल्लाह 3-4 डिफरेंट मीडियम्स हैं जिसके थ्रू चल रहा होता है, हम नहीं गिनते, फरिश्ते बहुत हैं गिनने के लिए। लेकिन जब मैं एक बात कर रही हूँ और दुनिया के इधर उधर के हिस्सों से लोग नेट पे बैठ के खुद अपने आप को डिसिप्लिन करके सीख सकते हैं, तो मेरे पास तो चॉइस मौजूद है कि यहाँ आके सीख सकूँ, मैं क्यों ना सीखूँ? क्या मैं इतनी मसरूफ हूँ? क्या मैं इतनी मतकब्बिर हूँ? क्या मैं इतनी सुस्त हूँ? क्या मैं इतनी केयरलेस हूँ? क्या मैं इतनी ना कदरी हूँ कि अल्लाह की किताब एक जगह पढ़ी जा रही है और मैं ना सुनूँ? फिर अमूमन मैंने देखा है कि लोगों को कुछ उजर होते हैं ना, नहीं हम बैठ नहीं सकते इतनी देर, फिल्म देखने के लिए लोग 3 घंटे बैठते हैं, फिर लोग कहते हैं जमीन पे नहीं बैठ सकते। मैं कहती हूँ अल्लाह ने हमें इतनी खूबसूरत जगह दी है, अल्लाह ताला इस जगह को हमेशा के लिए चुन ले, कुर्सियां मेज आरामदेह माहौल होता। किसी शादी में भी आप जाते हैं तो 3-4 घंटे से ज्यादा ही बैठते हैं तो खाना मिलता है, उससे भी ज्यादा हम पौष माहौल में बैठे होते हैं। सिर्फ ये बात कि मैं दूर हूं या करीब हूं, हम एक एक घंटा दूर अपनी बच्चियों को रोज भेजते हैं। ईस्ट लंदन जाती हैं लड़कियां पढ़ने के लिए यूनिवर्सिटी, जाती 1.5-1.5 घंटे की दूरी आने और जाने को कर लें, 3 से 4 घंटे लगा के जब एक दुनिया की चीज के लिए कोई जा सकता है, तो क्या अल्लाह का कलाम जो हमारे दरवाजे पे मौजूद हो उसकी हमें केयर नहीं है? इल्म हासिल करना, और खास तौर पर आप देखिए कि इस साल का जो दौरा कुरान है ये यूथ के लिए ज्यादा इफेक्टिव है। अल इंसान, अंदर से हम इंसान को देखते हैं। आज वीडियो देखी थी ना, क्या देखा था, कोई इनको बताए शेयर करे जो नहीं थे, सिस्टर आप कोई थी तो बताइए क्या देखा था आज हमने तिलावत के दौरान? जी आप इंसान के सेल के अंदर क्या कुछ हर वक्त हो रहा है, अगर इरम ने सेटअप किया तो आपको भी दिखाते हैं बाद में। मैंने कहा कि आप सच बताएं क्या कहते हैं, हम तो सोच भी नहीं सकते कि ये हमारे जिस्म के अंदर हो रहा है इतना, यानी हम अपने आप को देख रहे हैं। कल हमने दिल को देखा, बीटिंग हार्ट सर्जरी, दिल का ऑपरेशन कैसे होता है, बीमारियां लगती हैं जब डॉक्टर जाके उसमें उस्तर चलाते हैं और कहीं छुरियां चाकू और खून निकलता है, तो जब कल बीमार हो जाता है तो फिर हमें कितने मुजाहदे करने पड़ते हैं ताकि इसको नफाक से पाक करें, नजर नहीं आ रहा ना, अदरवाइज बात मुश्किल नहीं है। तो इंशाल्लाह हमने सीखना, आप कंठ पे दिखाते हैं कुछ ना कुछ, लेकिन सिर्फ अपने लिए कुछ नियतें पक्की कर लें। चौथी चीज जो हम अपने फायदे के लिए इस रमजान से ले सकते हैं वो क्या है, कुछ लोगों से जो वाकई अल्लाह की किताब और नबी की सुन्नत पे अमल कर रहे हैं उनसे दोस्ती करें, अपना एक छोटा सा हल्का बनाए फ्रेंडशिप सर्कल, क्लब कह लें आप उसको, कोई ग्रो कह लें, कोई उसको जमात कह लें, लेकिन गोल बनाए कि मैंने इस रमजान में چند اچھے مسلمانوں کے ساتھ دوستی کرنی ہے. کون سے؟ جو اللہ کی کتاب کے ساتھ ساتھ سنت پہ عمل کرے. سلیم العقیدہ لوگ, جن کا عقیدہ بالکل سلامت ہو, جو اپنی زندگی میں ہر ممکن طریقے پر اللہ کے نبی کی سنتوں کی پیروی کریں. اس سے فائدہ کیا ہوگا؟ اللہ کے نبی نے کہا, المرء علی دین خلیلہ, آدمی اپنے دوست کے دین پہ ہوتا ہے. تم نے کسی کو پہچان لینا وہ کیسا ہے, تو جا کے اس کے دوستوں کو دیکھ لو, پتہ چل جائے گا کہ وہ بھی ایسا ہی ہے. جب ہمارے ارد گرد اچھے لوگ ہوں گے نا, تو ہمیں بھی شرم آئے گی اپنی نمازوں پہ. آپ نے کبھی نوٹ کیا, کوئی شخص بہت اچھی نماز پڑھے آپ کے سامنے, تو ایک دم گلٹی کانشیس ہوتا ہے کہ میں نے کیسی نماز پڑھی. بلکہ میں نے دیکھا کہ اچھی نماز پڑھنا تو اور بات ہے, کسی کو اچھی نماز پڑھتے دیکھ کے جو ایمان ملتا ہے وہ بہت پیاری چیز ہوتی ہے. اگلی دفعہ خود بخود کوشش کرتے ہیں. تو جب ہم اچھے لوگوں پہ چلیں گے کہ جو واقعی سنتوں پہ عمل کرتے ہیں, تو انشاءاللہ ہمارے دل میں بھی سنتوں کی محبت آئے گی. امام مالک کا نام سنا ہوگا آپ نے, ان کا ایک بڑا خوبصورت قول ہے. کہتے ہیں کیا کہ سنت سفینت نوح ہے, سنت کشتی نوح ہے, جو اس میں سوار ہو گیا وہ نجات پا گیا, اور جو اس سے پیچھے رہ گیا وہ ڈوب گیا. بات واضح؟ 70-80 لوگ وہی بچے تھے نا جو کشتی میں سوار ہوئے. نیکیاں جتنی مرضی کر لیجیے قبول نہیں ہوں گی جب تک سنت کی سٹیمپ نہیں ہوگی. آج زبان کا دور ہے, چونکہ بے علمی جو ہے تو نیتیں تو سبھی کی اچھی ہیں ماشاءاللہ, محبت میں کرتے ہیں, لیکن علم جو نہیں ہے نادانی میں سنتوں کی جگہ بدعت کو رواج دیا ہوگا. نیکی کے نام پہ محفلیں سجتی ہیں, اس پہ نیکی کے نام کی سٹیمپ ہی نہیں ہے, وہ بدعت ہے. یہ کر لو کیوں کیا پتہ نہیں, دادی بھی کراتی تھی, دادا کے وقت سے ہو رہا ہے, ساس کو بھی دیکھا یہی کرتی تھی, یہی ختم تھا, یہی سب کچھ تھا. بھائی دلیل ہے کوئی قرآن کی سنت کی صحابہ کی؟ یہ تو نہیں ہمیں پتہ. آپ ایک دفعہ اچھی دوستی میں آ جائیں, آپ دیکھیں گے کہ آپ کو خود پتہ چلے گا کہ کون سا عمل سنت کا اور کون سا نہیں ہے. تو اس کشتی نوح میں سوار ہونا انشاءاللہ ہونا, ڈوبنا تو نہیں ہے نا. اللہ تعالیٰ ہم سب کو ڈوبنے سے بچا. اچھی دوستی بہت قیمتی ہے. جیسے آپ سب اس وقت ماشاء اللہ دوست ہیں, کچھ خاندانی لوگ ہوں گے, کچھ آپس میں ملتے ہیں, کوئی آپ کو بلا رہا ہے, کوئی آپ کو لا رہا ہے, کسی کے کہنے پہ آپ آئیں, کسی کو آپ نے بلایا. تو ہم سب نے اس چھوٹی سی محفل میں ایک اچھی بات سن لی نا, ایک بھی بات صرف آپ کو اس باتوں میں سے کام کی لگی, تو آپ بتا سکتے ہیں کہ آپ کو کیا ملا, آپ کو زندگی گزارنے کا طریقہ مل گیا. سیدھا راستہ چلنا بہت مشکل ہے اگر انسان سائڈ کے ادھر ادھر کے رستوں سے خود کو نہ بچائے. ایک موقع پہ اللہ کے نبی بیٹھے تھے, سوچیے گا, آپ نے ایک سیدھی لائن کھینچی اسٹریٹ, پھر اس کے ادھر ادھر جیسے وہ کاٹے ماٹے نہیں ہم کہتے ہیں, ادھر ادھر کی لائنیں لگا دی. پھر آپ نے فرمایا, ان ھذا صراطی مستقیما فاتبعوہ ولا تتبعوا السبل فتفرق بکم عن سبیلہ, اور بے شک یہ دین میرا سیدھا راستہ ہے, تم اسی کی اتباع کرو اور دوسرے راستوں کی پیروی نہ کرو, ورنہ یہ راستے تمہیں اللہ کے راستے سے الگ کر دیں گے. آج آپ سوچیے, بعض دفعہ دین کے نام پہ بھی ہم کنفیوز ہیں. بے دینی کو تو چھوڑ دیں, لوگ تو بے دینی میں گم رہے ہیں. اللہ معاف کرے کہ آج ہمارا حال ہے کہ ہم دین کے نام پہ بھی بھٹکے ہوئے ہیں. تو انشاءاللہ ہم نے اس طریقے سے اپنے آپ کو لینا ہے, ادھر ادھر سے بچتے ہوئے سیدھا لے کے جانا ہے. اللہ کے نبی نے ایک دفعہ صحابہ کے سامنے خط کھینچا, کہا لوگوں یہ اللہ کا راستہ, پھر اس کے ارد گرد دائیں بائیں کچھ لائنیں کھینچی, دائیں بائیں کچھ لائنیں کھینچی. تو آپ نے کہا کہ یہ وہ راستے ہیں جس میں سے ہر راستے پر شیطان کھڑا ہے جو ان راستوں کی طرف بلاتا ہے. اور اس کے بعد آپ نے پھر یہی آیت پڑھی جو میں نے آپ کے سامنے ابھی رکھی. یہ مسند احمد کی روایت ہے, اور آیت جو سورۃ الانعام کی آیت 153 ہے. تو یہ چند باتیں تھیں اس رمضان کو منانے کی. ہمارے یہاں لفظ منانا بڑا اہم ہے نا, تو ہم منانا چاہتے ہیں نا تو کچھ کر لیں. اور اس کے لیے آپ دیکھیں گے کہ جب آپ قرآن کا سفر طے کریں گے نا, تو وہیں آپ کو ایک بڑا خوبصورت اسٹڈی سرکل مل جاتا ہے. کوئی بات جو آپ پوچھنا چاہیں یا اس میں ایڈ کرنا چاہیں تو موسٹ ویلکم. کیا سیکھا کچھ آپ کی شیئرنگ جی سسٹر؟ آپ کے گھر کو اللہ تعالیٰ نے اس چیز کے لیے چنا, پہلے تو آپ شیئر کریں کہ آپ نے کیا فیل کیا ان باتوں کو سنتے ہوئے.
بہت اچھا لگ رہا ہے.
देखिए माशाल्लाह आपकी गोद में जो मासूम बच्चे हैं ना, मुलाकात होगी। ये हमारी वेबसाइट है, अगर मजीद इंफॉर्मेशन आपको चाहिए हो तो नूरुल कुरान के नाम पे सीडीज लेके आए हैं इनके लिए। इरम सीडीज नहीं है, कोई भी नहीं है पास? ओहो चलिए, ये कार्ड्स हैं, ये इधर विजिटिंग कार्ड्स हैं। तो इसके ऊपर एक तो कल का वहाँ जहाँ दौरे कुरान हो रहे हैं वो एड्रेस टाइमिंग सब लिखी है। आप अगर आगे किसी को अपने दोस्तों में देना चाहे दिखाना चाहें तो दिखा दीजिए। और वेबसाइट nurulquran.com है। किसी मजबूरी से आप अगर ना आ सकें तो आप घर से भी सुन सकते हैं और दूसरों को गाइड कर सकते हैं। जिसको डिटेल चाहिए होगी वो बाद में इधर आ जाए। अभी अब छोटी सी दुआ करके आज की महफिल को पूरा करते हैं। सुबहान रब्बी का रब्बिल इज्जत अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम وتوب علينا انك انت التواب الرحيم وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين يا الله ہماری اس چھوٹی سی کوشش کو قبول فرما یا اللہ ہماری اس بہن کا بلانا اور ہماری ان ساتھیوں کا اہتمام کرنا قبول فرما سب ساتھیوں کا آنا بیٹھنا سننا توجہ سے بات سننا اس کو قبول فرما یا اللہ ہمیں اس رمضان کا بہترین فائدہ اٹھانے والا بنا یا اللہ ہماری زندگی کا بہترین رمضان ہو ہمیں نہیں پتا کہ ہمارے پاس کتنی مہلت ہے یا اللہ اپنی رحمت سے صحت اور عافیت کے ساتھ اس مہینے کو گزار دے تکلیفوں صدموں موتوں سے بچا اچانک اور ناگہانی حادثات سے بچا یا اللہ ہمیں تیری بات سننے والا بنا دے تیرے نبی سے محبت کرنے والا بنا دے تیرے اس کلام کا علم لینے والا بنا دے یا اللہ ہم سب کے گھروں کو قرآن کے نور سے بھر دے یا اللہ اس گھر کو اس جگہ کو اپنے لیے چن لے یا اللہ ہم سب کے گھروں سے تیرے دین کی آوازیں آئیں یا اللہ جب تک ہم مسلمان اپنے دین کو نہیں پھیلائیں گے ہم نہیں بچیں گے ہمارے اس دنیا میں آنے کا بڑا مقصد لوگوں کی ہدایت کی کوشش تھی یا اللہ ہم تو اپنی ہی ہدایت سے محروم ہو گئے ہم دوسروں کو دعوت کہاں دیں گے تو اپنی رحمت سے ہماری اصلاح فرما یا اللہ جس نے جہاں کبھی دعاؤں کے لیے کہا اس کی دعائیں قبول فرما سب بیماروں کو صحت عافیت تندرستی دے جسمانی قلبی روحانی بیماریوں کو دور کر دے اور یا اللہ ہمیں بہترین طریقے سے عبادت کرنے والا بنا دے ہمارے استادوں پہ رحم فرما ہمارے ماں باپ پہ رحم فرما ہمارے بہنوں بھائیوں ان کی اولادوں ان کے شوہروں اور ان کی بیویوں پہ اپنی رحمت فرما یا اللہ جو ماں باپ میں سے دنیا سے چلے گئے ان کی بخشش فرما ہمیں بھی جانا ہے یا اللہ ہمیں جانے کی تیاری کرنے والا بنا اور یا اللہ جو زندہ ہے ان کو صحت اور عافیت تندرستی عطا فرما یا اللہ جو بھی اس دین کے معاملے میں معاون اور مددگار ہیں تو اپنی رحمت سے ان کی مدد فرما سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى خير خلقه وصحبه اجمعين برحمتك يا ارحم الراحمين امين سمع جزاك الله خير واسن الجزاء آپ سب کا بہت شکریہ السلام علیکم ورحمۃ اللہ وبرکاتہ